الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمایا آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں بھیجتا اور اس کے نامہ اعمال میں 10 نیکیاں لکھتا ہے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
یا سیدی, دیکھا گیا ہے کہ مدنی قافلے میں علاقائی دورہ کی نیکی کی دعوت بھی دی جاتی ہے اور بیان بھی دی جاتے ہیں اور مرکز کی طرف سے مخصوص الفاظ دیے جاتے ہیں کہ ان الفاظ کے ذریعے ہم نے نیکی کی دعوت دینی ہے. تو ہمارے کچھ اسلام بھی ایسے بھی ہوتے ہیں جو اپنے الفاظ سے نیکی کی دعوت دے رہے ہوتے ہیں اور وہ کہتے ہیں کہ ان کے الفاظ سے لوگ مسجد کی طرف آتے بھی ہیں. اگر ان کو سمجھایا جائے کہ مرکز کے الفاظ سے نیکی کی دعوت دیں تو وہ کہتے ہیں ہمارا مقصود اسلامی بھائیوں کو مسجد کے اندر لانا ہے اور اسلامی بھائی آ بھی رہے ہیں. تو ایسے اسلامی بھائیوں کے بارے میں آپ کیا ارشاد فرماتے ہیں اور نیکی کی دعوت دینے کا کیا طریقہ ہونا چاہیے اس کے بارے میں ارشاد فرما دیں.
آپ مدنی قافلہ کورس کر رہے ہیں 26 دن کا, غالباً یہی میں سمجھ سکا ہوں. تو ابھی تک جو آپ کو انہوں نے سکھایا ہے نا وہ طریقہ امید ہے کہ اچھا ہی ہوگا, اسی پر عمل کریں. باقی اپنے حساب سے لوگ بعض وقت کر رہے ہوتے ہیں کہ یہاں اس کی ضرورت زیادہ ہے یہاں اس کی ضرورت زیادہ ہے, لیکن یہ کہ بعض وقت وہ خطا کھا جاتے ہیں. اس سے سب کے لیے یہی ہونا چاہیے کہ جو بھی آپ کو دیا گیا نا سبق اس کو اچھی طرح حفظ کر لیں, ذہن نشین کر لیں, رٹ لیں اور اسی کو لے کر آگے بڑھیں گے تو اللہ کرے گا فائدہ زیادہ ہوگا.
یش سیدی, یہ بھی ارشاد فرما دے کہ زبان میں کس طرح تاثیر پیدا ہو کہ ہم نیکی کی دعوت دیں اور لوگوں کو مسجد کی طرف رغبت کریں.
اللہ اللہ, ایک عمل ہوگا نا خود اپنے اندر انشاءاللہ زبان میں بھی اثر پیدا ہوتا چلا جائے گا. اور یہ کہ نرمی ہو, تکلف کے ساتھ مشکل الفاظ بولنے کا بھی بعضوں کا ذہن ہوتا ہے, سامنے والا جو سن رہا ہوتا ہے نا بعض اوقات سمجھ جاتا ہے کہ یہ اپنی الفاظ کا امپریشن ڈال رہا ہے. یہ یہاں بھی سوال بعض اوقات کرتے ہیں تو بڑا نے کہ وہ فصیح و بلیغ کلام کر رہے ہوتے ہیں اپنے حساب سے, تو اس سے کم از کم مجھ پر تو امپریشن اچھا نہیں پڑتا کہ یار یہ تکلف کر کے متاثر کر رہا ہے کیا کر رہا ہے. ایسا ہونا نہیں چاہیے, جو مطلب زبان پہ آئے جائز ہو درست ہو آدمی بولتا چلا جائے. یعنی دوسرے کو امپریشن ڈالنے کے لیے اپنی اردو دانی یا زبان دانی کا یہ نہ ہو. پھر اگر کوئی مشکل الفاظ بول رہی عادت یہ بولتا ہے اور وہ یہ مزاج نہیں ہے کہ سامنے والوں کو وہ امپریشن ڈال رہا تو پھر حرج بھی نہیں ہے. صلو علی الحبیب صلی اللہ علی محمد.
ایک شخص حاجی یا عمرے کے لیے پیسے جمع کرتا ہے, پھر وہ جب پیسے جمع کر لیتا ہے تو وہ یہ بھی چاہتا ہے کہ میری بیوی بھی ساتھ میرے ساتھ سفر حج میں یا عمرے میں ساتھ چلے. تو اب اس کے پاس اس کے لیے پیسے نہیں ہوتے تو وہ اب کہتا ہے کہ لوگ کوئی اسے صدقات دے دے تو اس صدقے سے یہ سفر کر لے. تو جب لوگ اس سے پوچھتے ہیں تو وہ کہتا ہے کہ میں اپنے لیے سوال نہیں کر رہا, میں تو اپنی بیوی کے لیے کر رہا ہوں. تو اب اس کے بارے میں آپ کیا ارشاد فرماتے ہیں؟
اول تو وہ کہ وہ زکات کے حقدار بھی ہے یا نہیں ہے, अगर इतना पैसा उसको दे दिया किसी ने बिलफर्ज जकात में तो वो साहिब निसाब हो गई, तो अब जकात नहीं ले सकती। फिर इतना सामान आम तौर पे होता है घरों में, अगरचे उस पर जकात फर्ज नहीं होती लेकिन वो निसाब की कदर होता है, जकात ले नहीं सकती। वरल इस तरह की मतलब सूरत ना की जाए, और जिस पर हज फर्ज है ना उसको चला जाना चाहिए। बीवी की मोहब्बत का नंबर बहुत बाद में आएगा, अल्लाह रसूल की मोहब्बत का जाम पीकर अल मदीना चल, मदीना कल नहीं बल्कि आज मदीना। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद
मुहम्मद नदीम तारीख खानवाल से। बाबा जानी आपकी बारगाह में सवाल अर्ज ये है कि तौबा पर इस्तेकामत किस तरह मिले और नेक अमाल पर अमल करने के लिए इस्तेकामत किस तरह मिले, ये तरीका इरशाद फरमा दें।
तौबा अगर उसके अरकान जो है ना उसके पूरे किए जाए ना, शराइत के मुताबिक तौबा की जाए, जब भी वो तौबा है, जब भी जिसमें ये भी शर्त है कि ये गुनाह आइंदा नहीं करूंगा, ये फाइनल डिसीजन हो, तजब्जुब ना हो कि देखता हूं क्या होता है कोशिश करूंगा, तो ये तौबा नहीं है। ये तौबा मतलब इसमें फाइनल डिसीजन हो कि मैंने ये गुनाह करना ही नहीं है। जब इस तरह का जहन बनाकर अल्लाह से डरते हुए बंदा तौबा करे तो इस्तेकामत के चांस उसके बढ़ जाएंगे। बतकाजा बशरियत फिर गुनाह हो जाए, जानबूझकर हरगिज ना करे उसको, हो गया तो फिर उसी तरह पक्के अज़्म के साथ तौबा कर ले, अल्लाह करेगा इस्तेकामत भी मिल जाएगी। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
प्यारे बाबा जान ये इरशाद फरमाए, ऐसे अफराद की भी एक तादाद ऐसे अफराद की भी है जो हज पर इसलिए नहीं जाती कि पैसे बहुत लगते हैं, जबकि उनकी अपनी आमदनी में भी इजाफा हो रहा होता है, इनका इस तरह इनकार करना कैसा? और ये भी इरशाद फरमाए कि राय खुदा में माल खर्च करते वक्त खुश दिली कैसे हासिल हो।
हज के लिए न जाने का सिलसिला जो है ना ये भी बस है, पुराना ही है, नहीं जाते, पैसे होते हैं, पैसों की परवाह इतनी नहीं होती, अरबोंपति लोग होते हैं बाजू का नहीं जाते, हो बस जहन नहीं होता, तवज्जो नहीं होती। तो जाहिर है कि अगर हज फर्ज है और बिला मजबूरी के अगर वो लेट करता है गुनाहगार जाना चाहिए, और ईमान खतरा है कि खात्मा इसका बुरा हो जाए, चाहे यहूदी होकर मरे चाहे नसरानी होकर मरे, वो है बहुत टफ मामला, जिसको हज फर्ज जिस पर है उसको करना ही चाहिए। जिंदगी में एक बारी तो फर्ज है, वो भी शराइत के साथ साहिब इस्तेताअत पर, पैसे कितने ही हो उस पर खर्च होते हो, अब वो पैसे जो राय मदीना में खर्च ना हो क्या करना है उसे, क्या किस काम के पैसे, उस पैसे के नसीब ही तो फूटे हैं ना, राय मदीना में खर्च होने से वो रुक रहे। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
अभी अमीर अहले सुन्नत 12 माह का सफर जारी है, मेरा आपसे सवाल ये कि सलवार टखनों से ऊपर रखनी चाहिए तो टखनों से कितनी ऊपर रखनी चाहिए, और टखनों से ऊपर रखना मुस्तहब है या सुन्नत या वाजिब या फर्ज, और आजकल मुसलमानों का सलवार टखनों से ऊपर रखने का रुझान बिल्कुल खत्म होता जा रहा है, तो इसके बारे में आप कुछ इरशाद फरमा दें।
टखनों से ऊपर सुन्नत है रखना। अब कोई बद मजहब है उसने दाढ़ी रखी है, हम क्या नहीं रखेंगे, हम तो रखेंगे ही ना, दाढ़ी अपनी जगह पर है तो हम सुन्नत है आका की, वाजिब का दर्जा है इसका, कम से कम एक मुट्ठी, एक मुट्ठी है ना, एक मुट्ठी से ज्यादा रखना भी इतना के मजाक के हद तक पहुंच जाए ये भी मना है। तो अगर कोई गलत आदमी है मुंह से खाता है तो हम नाक से नहीं खाएंगे, हम भी मुंह से ही खाएंगे, तो टखनों से ऊपर रखना ये प्यारे आका की सुन्नत है सल्लल्लाहु अलैहि वसल्लम। और ये आधी पिंडली और टखने के दरमियान मतलब ये रखना होता है, आधी पिंडली तक भी रख सकते हैं, क्योंकि टखने से ऊपर तक की भी गुंजाइश मौजूद है ना, हम टखने से ऊपर रखते हैं। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
क्या वजीफा किया जाए कि मदीना पाक की हाजिरी नसीब हो जाए और हज के असबाब पैदा हों, नीज तसव्वुर मदीना के क्या आदाब हैं, इरशाद फरमा दें।
दुरूद शरीफ की कसरत की जाए, बहुत दुरूद शरीफ पढ़ता रहे मदीना शरीफ की हाजिरी के लिए दुआ करता रहे, गिड़गिड़ाता रहे, सरकार की बारगाह में इल्तिजाएं करता रहे, इंशाल्लाह हाजिरी भी हो जाएगी। जब बुलाया आका ने खुद ही इंतजाम हो गए। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
हमने किताबों में पीर कामिल के शरायत पढ़ी है, तो जिसमें वो शरायत पाई जाए वो पीर कामिल होता है। क्या मुरीद के लिए भी कोई ऐसी शरायत है कि जिससे पर वो अमल करे तो वो मुरीद कामिल बन जाए?
असल वो कामिल का इजाफा वैसे ही है, बस पीर है कामिल, पीर होता ही वो जो कामिल हो। मुरीद पीर नाकिस कभी सुना नहीं है कि एक भी इसमें नक्स है, चार शराइत है ना, एक भी नक्स है तो पीर नहीं बन सकता वो, ना उसके बाहर आज जायज नहीं होगी। इसी तरह मुरीद कामिल जो मुसलमान है और मुरीद हो गया तो हो गया बस, अब वो फिर उसमें दर्जा बदर्जा जितना वो अपने पीर से मोहब्बत करेगा, अपने पीर की फरमाबरदारी करेगा, अदब करेगा, एहतराम करेगा, उसकी ख्वाहिश का ख्याल रखेगा, उसकी खुशी का ख्याल रखेगा वगैरह वगैरह, जितना इसमें आगे बढ़ेगा उतने उसमें कमाल पैदा होता चला जाएगा। वरना है तो मुरीद कामिल, आधा मुरीद तो नहीं हो सकता ना, होता तो पूरा ही है मुरीद, वो कामिल माने पूरा। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
आपकी बारगाह में सवाल ये है कि कुछ इस्लामी भाइयों के ऊपर कजा नमाजें होती हैं, और उमूमन ऐसा होता है कि जब दावत इस्लामी के मदनी माहौल से वाबस्ता होते हैं तो पांचों वक्त की नमाज पढ़ने की तौफीक और सआदत मिलती है, इससे पहले कुछ कजा नमाजें होती हैं, तो हम अपनी कजा नमाजें किस तरीके से मुकम्मल करें कि हमारी वो सारी अदा हो जाए?
हिसाब लगाएं कि कितनी नमाजें कजा हुई हैं, अगर हिसाब नहीं हो पा रहा तो जब से बालिग हुआ तब से हिसाब लगा ले, पढ़ता ही नहीं था जैसे, तो 12 लड़का जो 12 साल से लगा ले इस्लामी 12 साल, जबकि बालिग होने का भी उसको ना पता हो कि कब हुआ था, 12 और 15 के दरमियान लड़का और लड़की 9 और 15 के दरमियान बालिग या बालिगा ये होते हैं, तो हिसाब लगा ले कितनी नमाजें कजा है, फिर उसके मुताबिक अदा करते हैं। ये जो होता है कि रोज की एक एक नमाज कजा करते रहे पांचों नमाजों में, ऐसा नहीं है, बिला वजह ताखिर करना गुनाह है, कजा में वाजिब है कि फौरन जितनी कजा है वो करता चला जाए, जो ऐसे जरूरी काम जिनको छोड़ा नहीं जा सकता उनके अलावा मतलब वो कजा करता रहे ताकि जल्दी अपने फर्ज से ये फारिग हो जाए।
इसके अलावा अगर हम नमाज निफिल अदा करेंगे इसकी जगह भी हम अपनी कजा पढ़ते रहे?
नफल लफ्ज है नफल, तो जो नफल मंसूस है हदीसों में जिस जिनका आया इशराक चाश तहज्जुद या जोहर के फर्जों के बाद जो सुन्नतों के बाद दो नफल होते हैं, ये इशाक के मगरिब के अबाबिन, तो ये जो मंसूस जिनमें नस आई शरीयत में दलील आई जिसकी वो, तो ये तो पढ़ सकते हैं। बाकी जो नवाफिल होते हैं या बड़ी रातों के बाद हदीसों से जो साबित होते हैं मंसूस इसको बोलते हैं, जिसमें नस आती है दलील आती है जिसपे कोई, तो इस तरह के नफल तो पढ़े जा सकते हैं। बाकी नवाफिल जो होते हैं इसके बजाय बेहतर यही है ایک قضا عمری کرے. وہ کلام نہ کاش کے میں دنیا میں پیدا نہ ہوا ہوتا. اس میں بھی خیر وہ تو میرا جذبات ہیں. حضرت سیدنا صدیق اکبر رضی اللہ عنہ نے پرندے کو دیکھا درخت کی شاخ پر ادھر سے اڑتے ادھر بیٹھتا ہے ادھر بیٹھتا ہے, تو فرمایا کاش میں پرندہ ہوتا کہ اس طرح میں نو ٹینشن ٹینشن فری ہو کر میں یہ کرتا. ہم کو تو قبر کے مسائل, ایمان سلامت لے جانے کے مسائل, پھر قیامت کے مسائل, خیر یہ تو قطعی یقینی جنتی ہیں. آج بھی فاروق اعظم کا فرمان ملتا ہے کہ کاش میں دمبا ہوتا چیپ اور مجھے کھلا پلا کر موٹا تگڑا تازہ کرتے اور پھر مجھے ذبح کر دیا جاتا, کچھ گوشت کھا لیا جاتا کچھ سکھا دیا جاتا. اس طرح کے اور بھی اقوال ملتے ہیں صحابہ کرام کے بزرگوں کے, اس میں کوئی حرج نہیں. اگر کسی نے کہا کہ مطلقاً بھی کہا کہ کاش میں بکرا ہوتا تو اس میں بھی حرج نہیں ہے. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام محمد یوسف عطاری, اسپین بارسلونا سے 12 ماہ کے مدنی قافلے میں حاضری ہے. اور باپا جان کی بارگاہ میں سوال یہ عرض ہے کہ بستہ روحانی علاج کا خادم ہوں اسپین.
تو آپ بھی ان 5 میں سے ہیں
جی
جو تشریف لائے.
جی
ماشاء اللہ. اب اسپین میں بھی اسی حلیے میں رہتے ہیں
جی الحمدللہ.
اب یار کچھ تو خیال کرو, یہاں بولتے ہیں کہ ہمارے ماحول یوں ہے ہمارے ماحول یوں ہے, وہاں کا ماحول یار نا خطرناک ماحول ہے. اس میں تو وہ اس حلیے میں رہتے ہیں, باپ کیا شرماتے ہیں یار. یہاں تو اسلامی ملک ہے, کوئی پوچھنے والا نہیں ہم کو کیوں داڑھی رکھی اور کیوں زلفے رکھی اور کیوں ہر وقت امامہ پہنتے ہو, ہے نا. بس وہ کہ جس کو جذبہ مل جائے, ہے نا, وہ دنیا کے کسی بھی کونے میں ہو وہ آقا کی سنت کو نہیں چھوڑتا. ہم بھی نہیں چھوڑیں گے انشاءاللہ. سنتیں عام کریں دین کا ہم کام کریں, نیک ہو جا اے مسلمان مدینے والے. صلو علی الحبیب صلی اللہ علی محمد.
بابا یہ آپ کا فیض ہے کہ وہاں پہ 17-18 سال کے نوجوان بھی جو ہیں وہ زلفیں رکھے ہوئے ہیں اور اسی ماحول سے یہ تبدیل ہو کر اسی شلوار قمیض میں ہوتے ہیں اور داڑیاں بھی رکھ رہے ہیں اور امام شریف بھی سر پہ سدا سجا کے رکھتے ہیں.
پر نصیب کی بات ہے. آج ہی میں نے کسی کے پیغام میں سنا کہ وہ بتایا تھا, اس میں پیغام مجھے نہیں دیا تھا کسی کو دیا تھا, میں ہے کراچی کے, وہ میں امریکہ گیا تھا فلموں میں کام کرنے کے شوق میں, تو وہاں مجھے ایک